बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन कराम, अस्सलाम अलैकुम। प्रोग्राम है गामदी के साथ और मैं हूँ ज़ुनैरा अज़हर। नाज़रीन, पाक भारत ताल्लुकात महज खारजा अमूर का कोई आम सा मसला नहीं है। इन दोनों मुल्कों के बेहतर ताल्लुकात इन दोनों मुल्कों के करोड़ों काबिले रहम आवाम को खुशहाली से हमकिनार कर सकते हैं। क़याम पाकिस्तान के बाद कायद आज़म ने हिंदुस्तान से कहा था कि माजी की तलखियों को भूल जाएं और पुरअमन दोस्ताना ताल्लुकात का एक नया दौर शुरू करें, मगर इन दोनों मुल्कों ने आपस में दुश्मनी का ताल्लुक कायम कर रखा है और यही हमारे आज का मौजू है, प्रोग्राम का मौजू है। हम ये देखेंगे कि पाक भारत ताल्लुकात किस हद तक होने चाहिए। आज के प्रोग्राम में भी हमारे साथ कराची स्टूडियो से ऑडियंस मौजूद हैं जो सवालात के जरिए हमारे साथ शरीक होंगे इस प्रोग्राम में। जी गांधी साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
बहुत ही सेंसिटिव टॉपिक भी है और बड़ा इंपॉर्टेंट टॉपिक भी है, क्योंकि हम एक मसले में पिछले कई सालों से फंसे हुए हैं, निकल ही नहीं पा रहे हैं। आखिर आपको क्या लगता है, इतने स्ट्रेन्ड रिलेशंस की वजह क्या है?
इसकी बड़ी बुनियादी वजह यह है कि हम अपने मिजाज के लिहाज से माजी में जीते रहते हैं। दुनिया आगे बढ़ती है, आपको देखना पड़ता है कि क्या आप अपने माजी की तलखियों में जीते रहेंगे या नई दुनिया के हकायक को समझेंगे। हिंदुस्तान हमारा पड़ोसी है, ईरान हमारा पड़ोसी है, अफगानिस्तान हमारा पड़ोसी है। आप अपने पड़ोस को तब्दील नहीं कर सकते। कुदरत ने यह फैसला कर दिया है कि आपको इन मुल्कों के माबैन ही जिंदगी बसर करनी है। जब ये सूरत हाल है तो माजी में क्या हुआ, ज़ाहिर है कि एक तलखी की फजा थी जो तकसीम के मौके पर पैदा हुई। हिंदुस्तान के लोग ये समझते थे कि ये उनकी धरती माता है, मुसलमानों ने उसको तकसीम कर दिया है। उनके अल्फाज को अगर आप मुस्तार लीजिए तो टुकड़े टुकड़े कर दिया है। इससे एक तलखी उनके यहाँ पैदा हुई। इधर मुसलमानों का एहसास ये था कि वो अपने मजहब, अपनी सकाफत के लिहाज से अगर आज़ादाना ज़िंदगी बसर करना चाहते हैं तो इन लोगों को क्या तकलीफ है। जब वो एक इलाके में अक्सरियत रखते हैं तो यहाँ उनकी हुकूमत कायम होनी चाहिए।
ठीक।
तो इससे एक नज़रियाती नौइयत का तसादुम पैदा हो गया। इस तरह के तसादुम के मौके पर सियासी मकासद के लिए जज्बात को भी बड़ी हद तक बरंगेख्ता किया जाता है। दोनों तरफ की लीडरशिप ने यह कारनामा भी अंजाम दिया, लेकिन होना यह चाहिए था कि जैसे ही तकसीम का अमल मुकम्मल हो गया तो आप अल्लाह के दीन की तरफ रजू करते जिसने आपको बड़ी ही आला तालीम दी है। देखिए, कुरान मजीद ये कहता है कि ईमान वालों, ला यजरमन्नकुम शनानो कौमिन अला अल्लाह तादिलु एदिलु हुवा अक्रबु तक्वा। कि ईमान वालों, तुम्हें किसी कौम की दुश्मनी भी इस बात पर आमादा ना करे कि तुम बेइंसाफी की बात करो।
सही।
समझ लीजिए कि जो खारजा पॉलिसी है उसकी बुनियाद यह बताई गई थी कि वो इंसाफ पर मबनी होनी चाहिए,
दुश्मनी पर
आप दुश्मनी पर नहीं बल्कि इंसाफ पर मबनी इकदाम करें, इंसाफ की बात कहें, अपने लोगों को हकायक बताएं, उनकी ठीक तरबियत करें। दोनों जानिब, मैं आपसे अर्ज करूं कि दानिश्वरों ने झूठ बोला है, सियासतदानों ने झूठ बोला है,
तारीखदानों ने
झूठ बोला है। कभी भी लोगों को अंधेरे में रखकर आप उनकी अच्छी तरबियत नहीं कर सकते।
सही।
हकायक को सामने आने दीजिए, उनका तजिया होने दीजिए, उनके बारे में लोग अगर कोई आरा कायम करते हैं तो उसको सुनिए, उससे एक सही फजा पैदा होती है। जब आप मस्नूई तौर पर या दुश्मनी की फजा पैदा कर रहे होते हैं या हकायक को मस्क करने का तरीका अख्तियार कर रहे होते हैं,
पैदा कर रहे होते
तो आपकी कौम एक मरीज कौम बन के रह जाती है। हमारा मामला भी यही है, यानी हमने दुश्मनी को अपना हुनर समझ लिया है। हमारा ख्याल है कि अगर हिंदुस्तान के मामले में या फला और फला के मामले में हम बड़े बुलंद आहंग अल्फाज में दुश्मनी जाहिर करेंगे तो ये हमारी हुब्बुल वतनी का तकाजा होगा,
कोई बड़ा कारनामा सर।
दरा हाल है कि ये हम अपनी कौम के साथ, अपने वतन के साथ दुश्मनी कर रहे होते हैं। हमें खुदा ने जो तालीम दी थी वो ये थी कि हम दुश्मनी की उस फजा से निकलें और इंसाफ के साथ खड़े होकर देखें कि हमें क्या करना चाहिए। यानी ये हमारा मौजू क्यों है?
बिल्कुल,
हम कोई सियासी मामलात पर गुफ्तगू नहीं करते, इसलिए कि खुदा की दी हुई तालीम हमारे पास मौजूद है और वो तालीम ये है कि तुम्हें किसी कौम की दुश्मनी भी इस पर आमादा ना करे कि तुम बेइंसाफी की बातें करने लग जाओ। हमें एतराफ करना चाहिए कि ये बेइंसाफी की बातें हमने की हैं, हमारे सियासतदानों ने की हैं, हमारे दानिश्वरों ने की हैं। और बदकिस्मती ये है कि जवाब में ऐसा नहीं कि हिंदुस्तान के लोग, वहां के दानिश्वर, वहां के सियासतदान वो इंसाफ पर खड़े हो गए हों। यानी उसमें हुआ क्या है, रद्देमल और इंतकाम की नफसियात। अगर हमने एक चीज की है तो उन्होंने उससे बढ़कर कर दी, हमने एक जुल्म का इर्तकाब किया है उन्होंने उससे बढ़कर कर दिया। अच्छा, उनकी तरफ से पैदा हो गई है तो हमने उसका जवाब, यानी ईंट का जवाब पत्थर से देने का जो तरीका है, ये आप इनफरादी जिंदगी में इख्तियार करके देख लें या आप इज्तमाही जिंदगी में इख्तियार करके देख लें, यह हलाकत को पैदा करता है।
लेकिन गांधी साहब मुझे ये बात समझ नहीं आती कि सदियों से इकट्ठे रहने वाले लोग, जो एक ही गली में सिख भी रहते थे, मुसलमान भी रहते थे, हिंदू भी रहते थे, सारे खुश थे, एक की बेटी दूसरे की बेटी है और खानदान एक बिल्कुल यूं लगता था कि वजूद में आ गया है वहां पर, एकदम ऐसा क्या हो गया कि एक दूसरे को कत्ल करने पे आ गए, एक दूसरे की बेटियों की इज्जतें लूट ली, एकदम से इतनी दुश्मनी आई किस तरह, कहां से आई?
इंसान बड़ी अजीब मखलूक है, यानी इसका मामला यह है कि जबिल्लतों का पाबंद नहीं है। ऐसा नहीं है कि जानवरों की तरह इसके इंस्टिंक्ट्स हैं, उसके मुताबिक ज़िंदगी बसर करेगा। इंसान का मसला यह है कि इसके अंदर जज्बात हैं, ख्वाहिशात हैं, यानी सिर्फ इतना नहीं कि अक्ल है, अच्छा इरादा है, शऊर है, सिर्फ इतनी बात नहीं है, इसके अंदर जज्बात और ख्वाहिशात भी हैं। इन जज्बात और ख्वाहिशात को आप बरंगेख्ता कर दें तो इसी इंसान के अंदर से जानवर नमूदार हो जाते हैं, दरिंदे नमूदार हो जाते हैं। मैं ये समझता हूं कि जिस वक्त आप सियासतदान बिलखसूस लोगों के जज्बात का इस्तेमाल करके अपने मकासद को हासिल करने की कोशिश करते हैं तो वो हर चीज को इस्तेमाल कर डालते हैं, और सबसे बढ़कर जिस चीज को इस्तेमाल करते हैं वो मजहब है। दोनों जानिब से सियासी मकासद के लिए मजहब का
इस्तेमाल किया गया,
जिसको मैं ये समझता हूं कि ये वो आखिरी दर्जे का जुर्म है जो कोई इंसान दुनिया में कर सकता है। उन्होंने क्या किया, उन्होंने हिंदू मैथोलॉजी ने जो धरती माता के तसव्वुरात दिए हुए थे उसको इतना एक्सप्लॉइट किया और उस जगह पर पहुंचा दिया कि एक सियासी मसला, सीधा सा सियासी मसला है कि एक कौम के साथ आपका मामला नहीं हो सका, मामला नहीं हो सका तो खुदा की जमीन है, उन्होंने अपने लिए एक मुल्क का मुतालबा कर दिया, आप इसको कबूल कर लें।
सही,
यानी ये गलत है या सही है ये बहस नहीं है, एक कौम इस नतीजे पर पहुंच गई है, एक कौम इस नतीजे पर पहुंच गई है। मैं ये कहता हूं गलत है, हल भी मौजूद है, लेकिन एक कौम आपसे इख्तलाफ कर रही है और वो ये कह रही है, उसकी लीडरशिप है, वो ये कह रही है कि नहीं हम अपने लिए अलग वतन चाहते हैं। इसको इतना बड़ा मजहबी मसला बना देना, जज्बाती मसला बना देना, ये कहां की दानिशमंदी थी? अच्छा, इधर जवाब में आप एक सियासी मसला है उसका हल पेश कर रहे हैं, आप उसको एक मजहबी चीज को बना रहे हैं, आप उसके नजरियात तलाश करने के लिए मोहम्मद बिन कासिम के जमाने तक चले गए, हालांकि उसके बाद आप एक वतन में रहते रहे हैं। तो इस तरह की चीजें जिसमें दोनों जानिब से मजहब को इस्तेमाल किया जाएगा उसमें जज्बात बरंगेख्ता होंगे। दुनियावी मसाइल के मामले में हमारा रवैया बहुत हकीकत पसंदाना होना चाहिए, इसकी हमने तालीम नहीं दी। अच्छा, जिस वक्त आप एक खास तरह की फजा बना लेते हैं, अपना एक आर्गुमेंट डेवलप कर लेते हैं, उसके बाद क्या होता है, उसके बाद ये होता है कि आप मुखालिफ बात सुनने के लिए तैयार नहीं हो। आप लोगों को गौर करने की मोहलत ही नहीं देते, और अगर कोई आदमी इस तरह की बात करे, उधर करेगा तो उसकी भी वतन के साथ मोहब्बत जेरे बहस आ जाएगी, इधर करेगा तो गद्दार करार पा
जाएगा, कटहरे में खड़ा हो जाता है। मतलब एक बंदा चाहे उस तरफ से या इस तरफ से जो पॉजिटिव स्टेप लेना चाहता है उसकी अवाम उसको कटहरे में खड़ा कर देते हैं,
और इसमें असल किरदार अवाम नहीं अदा करते, असल किरदार वो सियासतदान और दानश्वर अदा कर रहे होते हैं जो तारीख को मस्क करने का फैसला कर चुके होते हैं, जिनके कुछ सियासी मकासद हैं और वो अपने सियासी मकासद के रास्ते में रुकावट समझते हैं कि कोई दूसरी ताबीर पेश कर दी जाए
या मोहब्बत
तारीख की कोई हकीकत बता दी
जाए, हो जाए।
ये असल बेसिक प्रॉब्लम ये है। आप अवाम के ऊपर अगर मामलात को छोड़ दें तो वो बड़ी हद तक फितरत के तरीके के मुताबिक काम करते हैं। उस वक्त भी लोगों ने गले काटे और लोगों ने इस्मतें लूटी, तो उसकी बड़ी बुनियादी वजह यह थी कि उनके जज्बात को बरंगेख्ता कर दिया गया। अंदर का दरिंदा, सोया हुआ दरिंदा इंसान के अंदर, उसको सुलाना पड़ता है, वो एक मरतबा हड़बड़ा के उठ खड़ा हुआ, उसके बाद फिर लोगों ने नहीं देखा कि वो क्या कर रहे हैं, और बदकिस्मती से दोनों जानिब बड़े ही संगीन हादसा।
तो कायदे आजम का क्या वर्जन था इस मामले में? जो मैं जानती हूँ वो तो चाहते थे कि जिस तरह अमेरिका और कनाडा की रिलेशनशिप्स हैं उसी तरह हो, और वैसे भी हमारे पास हमसाये को बदलने की तो कोई चॉइस ही नहीं होती, एक ही खित्ता एक ही जगह पर हमने इकट्ठे रहना है, तो क्यों ना आर्म्ड के तरीके से रहा जाए। तो इस मामले में क्या कायदे आजम की ख्वाहिशात को अगर हम सिर्फ अपनी बात करें, पाकिस्तान की बात करें, हम भूल गए?
कायदे आजम की ख्वाहिशात तो बहुत अच्छी थी, वो यही चाहते थे कि अमरीका और कैनेडा के से ताल्लुकात हों, आना जाना हो, हमारे दरमियान कोई इस तरह की रुकावटें हायल ना हो। वो तो इसके लिए भी तैयार नहीं थे कि बंबई में अपना घर खत्म कर दें, वो ये चाहते थे कि उनका आना जाना रहे, और ये एक बड़ी ही मुस्बत सोच थी, एक बड़े लीडर की सोच थी। लेकिन देखिए बात यह है कि आप जो बोते हैं वो काटना पड़ता है आपको,
बिल्कुल।
यानी कायदे आजम की क्यादत में जो तहरीक चली और दूसरी जानिब हिंदुस्तान में जो क्यादत थी, उन दोनों के यहां जिस तरीके से तहरीक चलाई गई उसमें तलखियां पैदा हो गई। ये बड़ा जरूरी था कि ये इदराक किया जाता कि ये तलखियां जो अब पैदा हो चुकी हैं इनको खत्म किया जाए, और ऐसा तरीका इख्तियार किया जाए कि ये कहीं दरिंदगी को अंदर से नमूदार ना कर दें। मेरा एहसास यह है कि दोनों तरफ की लीडरशिप इसका हकीकी इदराक बर वक्त नहीं कर सकी, यानी उधर के लोग भी नहीं कर सके, इधर के लोग भी नहीं कर सके, खुद कायदे आजम के लिए भी और उधर महात्मा गांधी के लिए, जवाहरलाल के लिए, अबुल कलाम आजाद के लिए भी। ये एक ऐसी चीज थी کہ جس کو شاید وہ اس طرح نہیں دیکھ رہے تھے. ان کا یہ خیال نہیں تھا کہ لوگ اس درندگی پر اتر آئیں گے, اس طرح شہر جلا دیے جائیں گے, اس طرح لوگوں کو گھروں سے نکالا جائے گا. اس نے حواس باختہ کر دیا کم و بیش لیڈرشپ کو. لیکن اگر آپ پیچھے مڑ کے دیکھیں تو جو فضا پیدا کی گئی تھی اس فضا کا یہ ناگزیر نتیجہ تھا,
ہونا ہی تھا.
اچھا, پھر کچھ اقدامات بھی ایسے ہوئے جن اقدامات میں ہر شخص کا حسن نیت ہو سکتا ہے, کسی کی نیت پر حملہ نہیں کرنا چاہیے, لیکن کچھ اقدامات بھی ایسے ہوئے جس کے نتیجے میں جو اس وقت قوت موجود تھی, ظاہر انگریز تھے, تو ان کا کنٹرول بھی اس طرح نہیں رہا جس طریقے سے اس کو رہنا چاہیے تھا. تو نتیجہ اس کا یہ ہوا کہ پھر لوگوں نے گلے کاٹے لوگوں کے.
تو یہ جو آج کل کا ہم حال دیکھ رہے ہیں کہ ہمارا پانچویں جماعت کا یا دوسری جماعت کا بچہ جو سوشل اسٹڈیز کی کتاب پڑھتا ہے یا دینیات کی کتاب پڑھتا ہے, اس میں مسلمان کے علاوہ چاہے ہندو ہو چاہے عیسائی ہو کوئی بھی ہو, ایک تو وہ کافر ہے اور وہ برا آدمی ہے, ایک ویلن کی شکل میں اسے پیش کیا جاتا ہے. دوسرا, خاص طور پر بھارت کے معاملے میں تو ہمیں صرف یہ پتہ ہے کہ ہندوؤں نے ہمارے ساتھ بہت زیادتیاں کی اور مسلمان بہت مظلوم تھے. اس کو ٹھیک کرنے سے آپ کو نہیں لگتا کہ کم از کم جو بچے بڑے ہو رہے ہیں جن کے کچے ذہن ہیں آپ ان کو تربیتی نفرت کی دے رہے ہیں, تو آپ ایسی قوم ہی ڈیولپ کیے جا رہے ہیں پے در پے, یہ کوئی حل ہے اس مسئلے
کا؟ یہ چیز اب زیادہ دیر نہیں چلے گی. جیسے کہ میں نے آپ سے عرض کیا ہے کہ ہمیں خدا نے تو یہ تعلیم دی تھی کہ آپ ہر حال میں انصاف کی بات کہیں گے, یعنی خواہ آپ کا دشمن ہے تب بھی آپ انصاف کی بات کہیں گے, آپ کے خلاف بات جاتی ہے تب بھی آپ
انصاف کی بات کریں.
تو یہ ہم نے یہ طریقہ اختیار نہیں کیا. اور اس سے پہلے یہ ہوتا تھا کہ نصاب کی کتاب میں آپ نے جو لکھ دیا لوگ وہی پڑھیں گے. اس وقت دنیا میں علم اور انفارمیشن آپ کے کنٹرول میں نہیں رہ گئی. یعنی اب صورتحال یہ ہے کہ نہ مذہب کو آپ مسجد تک محدود کر سکتے ہیں, نہ آپ اپنی تاریخ کو اپنے نصاب تک محدود کر سکتے ہیں. اس کو بہت جلد سمجھ لینا چاہیے. اس وقت لوگوں کے سامنے دوسرا نقطہ نظر بھی آ جاتا ہے, تیسرا بھی آ جاتا ہے, چوتھا بھی آ جاتا ہے. ہندوستان میں تاریخ کیسے پڑھائی جا رہی ہے وہ بھی اب ایسا نہیں ہے کہ آپ کی رسائی سے بالا تر ہے. آپ کا ایک معمولی پڑھا لکھا نوجوان بھی کمپیوٹر پر بیٹھا ہوا ہے اور اس کے سامنے ایک سمندر موجود ہے معلومات کا, اور وہ جس چیز کو چاہے سن سکتا ہے. اور میں نے یہ دیکھا ہے کہ لوگوں کے افکار میں تبدیلی آئی ہے, ان کے سوچنے کے انداز میں تبدیلی آئی ہے. دونوں جانب جو جھوٹ بولا گیا تھا اس کی حقیقت ان پر واضح ہوئی ہے. اس وجہ سے میں تو بہت ادب کے ساتھ یہ درخواست کرتا ہوں اپنے کار پردازوں کو بھی کہ اب یہ سلسلہ بند کر دینا چاہیے. نصاب کی کتابوں کو اس مقصد کے لیے استعمال کرنے کا کوئی فائدہ نہیں. اس کا ایک بہت برا نتیجہ یہ نکلے گا کہ جب لوگوں کو حقائق معلوم ہوں گے تو وہ اپنی قوم سے, اپنے اساتذہ سے, اپنے نصاب بنانے والوں سے نفرت کریں گے.
بالکل.
ان کا اعتماد ختم ہوگا. سچائی ہی اصل میں اعتماد کا ذریعہ بنتی ہے. آپ سچ بولیے, سچائی سے اپنی قوم کی تربیت کیجیے, اپنی غلطیوں کا اعتراف کرنا سیکھیے. تو اس کا نتیجہ کیا نکلے گا؟ آپ ایک اچھی قوم بنائیں گے, لوگ اپنے آپ کے ساتھ سچ بولیں گے. اس وقت ہر آدمی اپنے آپ کو دھوکہ دے رہا ہے. تو دھوکے کی فضا میں آپ کچھ دیر کے لیے تو حالات کو اپنے کنٹرول میں رکھ سکتے ہیں, اس کے بعد وہ لاوے کی طرح بہ نکلتے ہیں.
اس کا ذمہ دار کون ہے؟ یہ جو ایک فضا ہے دھوکے,
سبھی لوگ. یعنی میں آپ سے عرض کرتا ہوں کہ بنیادی غلطی سیاستدانوں کی, دانشوروں کو بھی اس کے بعد انہیں کے پیچھے چلنا پڑا, اور سب سے بڑھ کر پھر یہ کہ جن کو اللہ نے ذمہ داری یہ دی ہے کہ اگر انہوں نے اس شعبے کو اختیار کیا ہے تو وہ صرف سچائی کی دعوت دیں, وہ ہمارے علماء ہیں. بدقسمتی سے وہ بھی مداہنت کا شکار ہوئے. یعنی انہوں نے بھی اپنے آپ کو اپنی قوم میں برقرار رکھنے کے لیے ان چیزوں کی تائید کی یا خاموشی اختیار کر لی. کم لوگوں کو یہ توفیق ہوئی کہ وہ سچائی کے ساتھ یہ بتائیں کہ اصل صورتحال کیا ہے. اور چونکہ فضا جب اس طرح کی دشمنی کی پیدا ہو جاتی ہے تو اس کے اندر آپ سچی بات اگر کہنے کے لیے اٹھیں تو ہر آدمی جھاڑ کے کانٹوں کی طرح
بالکل
آپ کو تار تار کرنے کے لیے کھڑا ہوتا ہے. اس سے خوف زدگی کی ایک فضا بھی پیدا ہوئی کہ اگر یہ بات کہہ دی تو معلوم نہیں لوگ کیا کہیں گے, یہ بات کہہ دی تو معلوم نہیں لوگ کیا کہیں گے. میرا اپنا احساس یہ ہے کہ اگر سیاست دان جھوٹ بول رہے ہوں, دانشور جھوٹ بول رہے ہوں, اس میں بھی بہرحال اہل علم کو یہ چاہیے کہ وہ آگے آئیں اور سچائی کی بات کریں. ان کو خدا نے یہ ذمہ داری نہیں دی کہ لوگ ان کی کتنی تائید کرتے ہیں.
صحیح.
ان کا قیامت میں حساب اس بنیاد پر ہونا نا کہ انہوں نے سچی بات جو بھی سمجھی اس کو ہر طرح کی ملامت سے بالا تر ہو کر کیسے کہا
کیا.
جس کو قرآن مجید نے بیان کیا کہ لا یخافون لومات علائم, وہ کسی ملامت کرنے والے کی ملامت کی پرواہ نہیں کرتے.
ناظرین, ہم گفتگو کا سلسلہ بھی جاری رکھیں گے. بریک کے بعد جب واپس آئیں گے تو ہم اپنے آڈینس سے بھی ایک کوئسچن لیں گے, ہمارے ساتھ رہیے گا. ویلکم بیک ناظرین, غامدی کے ساتھ میں آج ہم پاک بھارت تعلقات ڈسکس کر رہے ہیں اور کراچی میں آڈینس ہمارا انتظار کر رہی ہیں. جی, ہم آپ کے سوالات سننا چاہتے ہیں.
بسم اللہ الرحمن الرحیم. مرزا صوبان بیگ میرا نام ہے, سویڈش انسٹیٹیوٹ آف ٹیکنالوجی کا طالب علم ہوں. جیسا کہ آپ نے بات کی کہ پرانا جو ماضی تھا وہ گزر گیا, ہمیں دنیا کے ساتھ آگے بڑھنا چاہیے, और क्या कहते हैं, जो हुआ खून के दरिया बहे और दोनों तरफ से आप कहते हैं कि जी मदालिम हुए, वो सब गुजर गया, लेकिन हम देखते हैं कि 71 के अंदर बांग्लादेश टूटता है, उसमें भारत जो है वो वहां पे सपोर्ट करता है और हमारा एक बाजू जो है वो हमसे कट जाता है। फिर हम अगर इसको भी फरामोश कर दें, क्योंकि बहुत सी जगहों पे पाकिस्तान ने नरम गोशा इख्तियार किया है भारत के साथ, आप देखें कि एटमी धमाके करने से पहले वो सरहदों पर फौजें लगा देते हैं, लेकिन जब हम धमाके करते हैं तो फौरन फौजें वहां से हटा लेते हैं। मुंबई धमाके होते हैं, वो फौरन पाकिस्तान के ऊपर जो है वो इल्जाम डाल देते हैं कि जी ये सब कुछ हमारे मुल्क में पाकिस्तान कर रहा है। तो ये जो एक इल्जाम की बौछार है पाकिस्तान के ऊपर कि जी वहां पे कुछ भी हो रहा है वो पाकिस्तान कर रहा है, उसके अलावा पाकिस्तान से आप हटें तो आप ये देखें कि आज भी मुस्लिम कुछ फसादात भारत के अंदर होते हैं। एक भारतीय अदाकार को सिर्फ इसलिए जेल की जाती है कि उन्होंने किसी दौर के अंदर मुसलमानों को जो है वो सपोर्ट किया होता है। तो इसको आप किस तरह देखते हैं कि अगर पाकिस्तान इन तमाम चीजों से पीछे भी हटना चाहे, लेकिन हमारे तो 65 के कैदी अभी तक वहां मौजूद हैं, तो क्या ये भारत का एक जो रवैया है, एक तर्ज अमल है, ये बहुत अच्छा है या नहीं है, ये आपकी नजर में किस तरह है?
जी, बहुत शुक्रिया गांधी साहब। आपने देखा कि एक सवाल में सारी लाइन में वो मजालिम की दास्तान शामिल है, लेकिन उसमें हक की बात नहीं की जाती कि मतलब हमारा कितना रोल है उन चीजों को इनिशिएट करने में। तो इतना जहर हमारे अंदर मौजूद है, तो आप जरा इनको बताइए कि
दोनों जानब यही जहन
किस
बनाया
तरह।
गया है,
बिल्कुल ऐसा ही है।
यानी बात यह है कि जिस वक्त तलखी पैदा होती है तो उस वक्त दोनों जानब कुछ इकदाम होंगे ना,
बिल्कुल
तो हम उनके गलत इकदाम की एक फहरिस्त गिनवा देते हैं। अच्छा, वो गुफ्तगू कर रहे होते हैं तो अपने
उनके पास
इकदाम
भी
की
एक
एक फहरिस्त
फहरिस्त
बना
है।
देते हैं।
बिल्कुल
हमें कुरान मजीद ने कितनी अच्छी तालीम दी, उसने कहा इत्फा बिल्लती अहसनत सैया, यानी दूसरे ने आपके साथ बुराई का इर्तकाब किया है तो आप उस बुराई का मुकाबला करें अच्छाई
अच्छाई
करके।
के साथ।
कितनी देर तक दूसरा बुराई कर लेगा? यानी दुनिया के अंदर आप अगर जीना चाहते हैं, आपका किसी हमसाये के साथ मामला हो गया, आम जिंदगी में आप देखिए, तो आप भलाई कर रहे हैं या नहीं कर रहे हैं, आप उसका जवाब किस तरीके से दे रहे हैं, ये सारे मामला जितने इन्होंने बयान किए हैं थोड़ी देर के लिए मान लीजिए कि बिल्कुल दुरुस्त है।
सही।
अच्छा, उधर आप खड़े हो जाएंगे तो इसी तरह के बाज मजालिम की दास्तान हमारे हवाले से सुना देंगे।
बिल्कुल,
इसको कहीं खत्म होना है या ये
ये ऐसे ही
जाहिलियत का
चलना है।
इंतकाम है?
बिल्कुल।
जाहिलियत में क्या होता था, यानी जिसको इस्लाम में जाहिलियत कहा गया वो क्या चीज थी? वो यही था कि पानी पे झगड़ा हो गया और पूरी की पूरी कौम तबाह हो गई, घोड़ा दौड़ाने पे झगड़ा हो गया और उसके नतीजे में दो कबीलों के हजारों लोग मर गए। तो अगर आप इंतकाम की नफ्सियात में जीना चाहते हैं तो जीते रहिए, यानी इसका हासिल कुछ नहीं होगा,
सही।
इसके नतीजे में जो ताकतवर है वो बतदरीज गलबा पाता चला जाएगा। लेकिन अगर आप ये फैसला कर लें कि नहीं, आपको यकतरफा तौर पर अच्छाई को इख्तियार कर लेना है, तो यकतरफा तौर पर बुराई को ज्यादा देर तक इख्तियार किए रखना मुमकिन नहीं
नहीं
होता।
है, बिल्कुल।
यानी मैंने दो बातें अर्ज की हैं और दोनों बातें अल्लाह ने अपनी किताब में कह दी हैं। एक ये कि जिस वक्त आप मामले का जायजा ले रहे होते हैं तो बेइंसाफी की बात ना करें। यानी मुझे बड़ी खुशी होती कि अगर हमारे ये नौजवान ये भी बताते कि देखिए उसके जवाब में हमने क्या किया,
बिल्कुल, बिल्कुल,
यानी वो भी एक पूरी दास्तान है।
बिल्कुल।
मुझे बचपन से ये बताया गया कि 65 की जंग में हिंदुस्तान ने हमला किया, लेकिन हकीकत बाद में मालूम हो गई, यानी पता चल गया
जी।
असल में एकदम क्या हुआ था और हम किस गलतफहमी में मुब्तला थे।
और ये जो हम समझते हैं कि उन्होंने 71 में बांग्लादेश को अलग करके हमसे बदला लिया है, इसकी भी वजाहत करें कि क्या वो नज़ीर पाकिस्तान की नफी हो गई, क्या वो पाकिस्तान टूट गया, कि वो एक कौम ने अपने हक के रायदही को इस्तेमाल किया और अपना हक ले
देखिए,
लिया,
वो
और हमने
हमारे
उनके साथ
भाई थे,
कितनी ज्यादतियां की हैं।
वो हमारे भाई थे
जी
और हम अगर उनको अपने साथ रखना चाहते थे तो उसके कुछ तकाजे थे ना।
बिल्कुल,
वो तकाजे भी यही थे कि इंसाफ के साथ मामला किया
जो
जाता,
हमने नहीं किया।
उनको बराबरी की सतह पर देखा जाता, उनकी आबादी के लिहाज से जो उनकी हैसियत से उसको माना जाता, वो अपनी एक खास जुबान रखते थे, अपना एक कल्चर रखते थे, अपनी एक तहजीब रखते थे, उसको तहकीर का निशाना ना बनाया जाता।
बिल्कुल।
हम अपने आप को उन पर मुतगल्लब रखने या अपना गलबा उन पर कायम रखने की स्ट्रेटजी ना अपनाते,
सही।
लीडरशिप ये तासुर ना देती कि ये तो असल में हमारी एक कॉलोनी है, ये सारे मामला हमने किए, उसके नतीजे में वहां एक खास तरह का रद्द अमल पैदा हुआ। जिस वक्त इस तरह की सूरत हाल पैदा होती है तो अब हिंदुस्तान भी उस जगह पर तो नहीं खड़ा था, उन्होंने उससे फायदा उठाया,
बिल्कुल,
यकीनन फायदा उठाया,
बिल्कुल।
लेकिन उससे क्या हुआ, यानी मुसलमानों के दो मुल्क वजूद में आ गए। आप चीजों को मुस्बत जाविये से क्यों नहीं देखते?
अच्छा, इसमें ये तो नहीं हुआ कि बांग्लादेश जो है वो जम हो गया इंडिया में, उन्होंने इंडिपेंडेंट
कुछ भी
स्टेट
नहीं
कायम
हुआ,
की है अपनी।
कुछ भी नहीं हुआ, यानी
जी
मुसलमानों के दो मुल्क वजूद में आ गए।
बिल्कुल।
मुझसे उस जमाने में किसी ने कहा था कि बड़ा हादसा हो गया, मुसलमानों का एक मुल्क टूट गया, तो मैंने उनसे कहा कि मुझे भी इस हादसे का बहुत अफसोस है, لیکن یہ کہ یہ ساری کی ساری بنو امیہ کی بنو عباس کی سلطنت اس وقت 50 ملکوں میں تقسیم ہو چکی ہے.
بالکل ایسا ہی ہے.
تو اگر آپ کو مسلمانوں کی بنیاد پر دیکھنا ہے تو کئی مراکش بن چکے, کئی مصر بن چکے, کئی انڈونیشیا بن چکے, کئی ملائیشیا بن چکے, کئی ترکی بن چکے.
اور یہ
ترکی کی سلطنت,
سلطنت
عثمانیہ تھی.
آپ ہمیشہ فرماتے ہیں کہ یہ ہیومن رائٹس کا معاملہ ہے, جہاں کہیں بھی ان کو سلب کیا جائے گا, جہاں کہیں بھی ان کو پورا نہیں کیا جائے گا, ریئیکشن آئے گا.
نہیں, میں تو یہ سمجھتا ہوں کہ دیکھیے امریکہ میں مثال کے طور پر مختلف ریاستیں ہیں, ان کو یہ حق دیا گیا ہے کہ اتنی تعداد میں اگر وہ لوگ یہ کہتے ہیں کہ ہم آپ سے علیحدگی چاہتے ہیں تو اس کے اوپر بحث شروع ہو جائے گی.
بالکل,
اس کے بعد ممکن ہے کہ ریفرنڈم کی نوبت آ جائے, اس سے کیا فرق پڑتا ہے. تو لوگوں کے مابین آپ اگر اصولوں کی بنیاد پہ فیصلہ کر رہے ہیں اور آپ انصاف کی بات کر رہے ہیں اور آپ برائی کا جواب برائی سے دینے کا طریقہ اختیار نہیں کرتے تو اس سے خیر پیدا ہوتا ہے. بنیادی بات یہ ہے کہ انتقام کی نفسیات میں جینا ہے یا آپ کو آگے بڑھنا ہے. میں آپ سے عرض کرتا ہوں, انفرادی زندگی میں دیکھ لیں, ہو سکتا ہے کہ آپ کے گاؤں کے کسی آدمی نے آپ کے ساتھ زیادتی کی ہو, برادری کے کسی آدمی نے آپ کے ساتھ زیادتی کی ہو, آپ بہت سی زیادتیاں گنوا سکتے ہیں, لیکن ان زیادتیوں کا جواب دینے کی نفسیات میں اگر آپ ایک مرتبہ چلے گئے تو آپ اپنے آپ کو برباد کر لیں گے.
بالکل.
لیکن اگر آپ یہ سوچیں کہ نہیں, مجھے اس برائی کا جواب بھلائی سے دینا ہے اور مجھے آگے بڑھنا ہے, تو نوعیت بالکل تبدیل ہو جائے گی.
صحیح.
یعنی انسانی نفسیات اور انسانی فطرت خیر کو پسند کرتی ہے, بشرطے کہ آپ خیر کے لیے جو قربانی چاہیے وہ دے دیں. وہ قربانی پہلے مرحلے پر اپنے جذبات کی قربانی ہوتی ہے. مجھے کسی نے گالی دے دی ہے, میرے ساتھ کسی نے زیادتی کر دی ہے, میں قرآن کہتا ہے کہ اگر تم معاف کر دو تو بہتر ہے, اگر معاف کر دو تو بہتر ہے.
تو ایک قدم تو آپ کو لینا پڑے گا نا امن قائم کرنے کے
لیے. میں آپ کو ایک بریک سے آپ واپس آئیں تو میں آپ کو ایک واقعہ سناؤں گا کہ ہمیں جو تعلیم دی گئی ہے اس تعلیم کے اندر کتنا خیر ہے اور اس میں کیا چیز ہے جو ہمیں سمجھائی گئی ہے.
صحیح.
تو آپ یہ دیکھیں گی کہ اس سے زمین و آسمان تبدیل ہو جاتے ہیں.
صحیح. ہم بریک سے پہلے ایک کال لیں گے, ہمارے ساتھ لائیو کالر موجود ہیں. جی کون بات کر رہے ہیں؟
السلام علیکم, میرا نام علی احمد ہے.
جی.
اور میں کراچی سے بات کر رہا ہوں. گاندھی صاحب سے میں یہ پوچھنا چاہ رہا ہوں کہ کیا پاکستان اور بھارت نے آزادی کے فوراً بعد ایک دوسرے کے لیے دشمن کا لفظ استعمال کرنا شروع کر دیا تھا؟ یہ میرا سوال ہے.
صحیح. ان کا مطلب یہ ہے کہ کیا یہ دشمنی فورن انڈیپینڈنس, ہماری انڈیپینڈنس اور ان کا ملک ٹوٹا, یہ اس وقت سے شروع ہو گئی, ہم نے دشمن کا لفظ استعمال کرنا شروع
اس سے پہلے شروع ہو گئی تھی. اگر آپ اس زمانے کے اخبارات اٹھا کر دیکھیں, ہندوؤں کے اخبارات, مسلمانوں کے اخبارات, تو یہ ساری جتنی تعبیریں ہیں یہ اس وقت تھیں. اور اس وقت بھی دونوں جگہ وہ میڈیا موجود ہے کہ جو 47 کی فضا سے نہیں نکلتا, اور اگر آپ نکلنا چاہیں تو آپ کو دھکیلتا ہے واپس. تو میں نے آپ سے وعدہ کیا تھا کہ میں آپ کو ایک واقعہ سناؤں گا.
جی جی.
علامہ اقبال کی بہن کا معاملہ تھا. جس طرح سے ناچاکی ہو جاتی ہے عام طور پر یہی تھا, وہ ایک کافی لمبے عرصے سے گھر میں بیٹھی ہوئی تھی, یہ بڑا مشہور واقعہ ہے. اور وہ یہ سمجھتے تھے کہ ان کی بہن کے ساتھ بہت زیادتی ہوئی ہے.
صحیح.
یعنی جن صاحب کے ساتھ وہ بیاہی ہوئی تھی ان کے مظالم کی ایک پوری داستان تھی. ایک موقع ایسا ہوا کہ کچھ دوسرے فریق کو احساس ہوا کہ معاملات بہتر کیا جائے, تو ان کی طرف سے کچھ بزرگ گئے. ان کے والد نے اقبال سے مشورہ کیا کہ اب کیا کرنا ہے, یعنی کیا ہمیں اسی دشمنی کو قائم رکھنا ہے. ظاہر ہے کہ مظالم تھے, اسی وجہ سے تو ایک خاتون گھر میں بیٹھی,
بالکل
یہ صورتحال تھی. گھر میں کوئی اپنا گھر چھوڑ کے یوں ہی تو نہیں آ جاتا. یہ جتنے مظالم کی داستان سنائی گئی ہے اسی طرح کی صورتحال تھی. تو جس وقت یہ تجویز اقبال کے صاحب نے پیش کی گئی تو انہوں نے بڑے سخت رد عمل کا اظہار کیا. انہوں نے کہا کہ اس کا کوئی سوال ہی پیدا نہیں ہوتا, جو کچھ یہ ہمارے ساتھ کر چکے ہیں اس کے بعد ہم اپنی بہن کو واپس بھیج دیں گے. تو تھوڑی دیر کے لیے جب وہ رکے تو ان کے والد نے کہا, لیکن قرآن تو یہ کہتا ہے کہ اصل و خیر, قرآن تو یہ کہتا ہے کہ مصالحت کا رویہ اختیار کرنا یہ بہتر ہے.
بالکل.
تو وہ خاموش ہو گئے. والد نے پوچھا آپ کیا رائے, تو انہوں نے کہا وہی جو قرآن کہتا ہے.
صحیح.
یعنی اپنی خودی اور اپنے اصرار کو چند لمحوں میں انہوں نے سرنڈر کیا خدا کی بات کے سامنے. میں یہ سمجھتا ہوں کہ ہمارے لیے بھی, وہ پاکستان کے بانیوں میں شمار ہوتے ہیں نا, ان تصور دیا, ہمارے لیے بھی اس میں بہت ہی اعلیٰ نمونہ ہے کہ آپ کے جذبات کچھ بھی ہوں, اصل میں قرآن کا پیغام یہی ہے کہ اصل و خیر, صلح میں, مصالحت میں خیر ہے. اور اگر آپ اپنی قوم کی تربیت کریں گے کہ وہ افو درگزر سے کام لیں, ممکنات کو قبول کریں, خود انصاف کریں, لیکن دوسروں سے انصاف پر اصرار نہ کریں, تو جب وہ خود انصاف کرے گی, خود خیر کرے گی, تو اس کے نتیجے میں دوسری جانب سے بھی کچھ انصاف ملنا شروع ہو جائے,
کچھ نہ کچھ تو شروع ہو.
اور یہ ہمیشہ ذہن میں رکھیں کہ افو درگزر, معاف کرنا, بھول جانا, صلح کی طرف بڑھنا, اسی میں خدا نے خیر رکھا.
अच्छा गांधी साहब, लेकिन एक बड़ी हैरत अंगेज तब्दीली देखने में आई है, वो ये कि अभी जब हमारे पाकिस्तान में रीसेंट इलेक्शंस हुए हैं और अभी इलेक्शन होने थे उससे पहले हमारी मुस्लिम लीग नून की मैं बात करूंगी कि उन्होंने बड़ा ओपनली कहा, बहुत बुरे हालात में भारत के साथ अच्छे ताल्लुकात की बात की। अगर इतनी नफरत है तो होना तो ये चाहिए था कि अवाम नून लीग को रद्द कर देती, लेकिन उसी पॉलिसी के साथ उसी माइंडसेट के साथ उनको इतनी भारी अक्सरियत हासिल हुई है। तो ये क्या आपके वाली बात है कि ये कुछ खास तबकात हैं जो ऐसी नफरत को फैलाते हैं? आम आवाम तो चाहते हैं कि अच्छे ताल्लुकात हों और सब कुछ खैर की राह पे चले, तो ये जो इतना बड़ा इंसिडेंट हुआ है इलेक्शंस के बाद इन लोगों का आना और इस बेस पे आना कि इंडियंस के साथ हम अच्छे रिलेशंस रखेंगे, इसको आप कैसे देखते हैं?
भाई, ये समझता लोगों में बलूगत आ रही है, यानी वो अब इस तरह के प्रोपेगेंडे से मुतासर नहीं होते। आम आदमी पहले भी किसी गलत जगह पर नहीं खड़ा होता, असल में उससे मजबूरन ये फैसले कराए जाते हैं। और उसमें होता क्या है, यानी आप लोगों को इश्तियाल दिला देते हैं तो ऐसा नहीं होता कि सारे के सारे अवाम मुश्तिल हो
उस
जाते
तरफ
हैं,
चल पड़ते।
नहीं, कुछ गिरोह होते हैं। और इश्तियाल एक ऐसी चीज है कि उसमें आप तखरीबकारी पर उतर आए तो मालूम होता है पूरी कौम इसमें उतरी हुई है।
बिल्कुल,
ऐसा नहीं है।
तो जनरल व्यू तो
आप
यही जाता
जिस
है
वक्त
ना।
भी लोगों से राय लेंगे वो सुलह को पसंद करेंगे, मुसालियत को पसंद करेंगे, वो ये चाहेंगे कि हमारे माबैन अच्छे तजारती ताल्लुकात हों, अच्छे माशी ताल्लुकात हों, अच्छे माशरती ताल्लुकात हों। खानदान टूटे हैं, बहुत से लोग हैं कि जिनकी बहनें, जिनकी माएं दूसरी
उस
जानब रह गई
तरफ है,
हैं।
बिल्कुल ऐसा
तो
ही।
ये कोई मामूली अलमिया नहीं था, ये एक तारीखी अलमिया था। हमने इस अलमिये को 60 साल 70 साल पे फैला दिया है। हालांकि ये अगर तलखी भी थी तो 2 4 साल में, चंद साल में खत्म हो जानी चाहिए थी। अब भी हमारी लीडरशिप ने अगर ये बात कही है, और मैं आपसे अर्ज करता हूँ कि इस पर खराज तहसीन पेश करना चाहिए उनको, अगर ये कही है तो ये बड़ी खैर की बात कही है। और अगर आमतुन्नास ने इसको कबूल किया है तो उन्होंने सियासी शऊर का सबूत दिया है, और अल्लाह ताला ने जो तालीम हमको दी है ये उस तालीम का असर है। तो मैं इसलिए आपसे अर्ज कर रहा हूँ कि अगर मुसलमानों को अपनी खारजा पॉलिसी के सुतून मुतय्यन करने हों तो वो बुनियादी तौर पर ये दो चीज़ें हैं, यानी एक ये कि वो अपने दुश्मन के साथ भी इंसाफ करेंगे, और इंसाफ अमल में भी होता है, कॉल में भी होता है।
बिल्कुल,
इंसाफ की बात कहें, इंसाफ की बात करें,
करके दिखाएं।
करके दिखाएं। और दूसरी चीज ये कि हमेशा ये पेश नजर रखें, खुदा कहता है सुलह में बेहतरी है।
सही। हम ऑडियंस से एक क्वेश्चन लेंगे। जी,
मेरा नाम तूबा है, मेरा ताल्लुक डाउ से है। मेरा क्वेश्चन आपसे ये है कि इतनी सारी कंट्रोवर्सीज के बाद अब हम किस तरीके से पाकिस्तान और इंडिया के ताल्लुकात को बेहतर जो है वो करने में, अपने कौन से ऐसे काम हैं जो कि एज अ नेशन हमें जो है करने चाहिए, क्योंकि इतनी सारी कंट्रोवर्सीज कब से जो है वो चल रही है, या ये ऐसे ही आगे वाली जनरेशन में भी ये कॉन्सेप्ट जो है वो कॉन्स्टेंट रहेगा? आप प्लीज मुझे इसका आंसर देंगे।
जी, आपके सवाल का हम जवाब देंगे, लेकिन एक मुख्तसर सा वक्फा हम पहले लेंगे, आप हमारा इंतजार कीजिए। स्टे विद अस। वेलकम बैक नाजरीन, एक दफा फिर हम हैं आपके सामने ब्रेक के बाद। और ब्रेक से पहले हमारे कराची स्टूडियो से एक क्वेश्चन आया था, गांधी साहब मैं रिपीट कर देती हूँ। वो पूछना ये चाह रही हैं कि इतनी कॉन्ट्रोवर्सीज मौजूद हैं, एक लिस्ट है पूरी, उसके होते हुए आगाज कहाँ से किया जाए बेहतर ताल्लुकात का?
इस जज्बे से कि हम सुलह और खैर का रवैया इख्तियार करेंगे, हम इंसानियत की बुनियाद पर मामलात करेंगे, हम इस उसूल को दुनिया के सामने रखेंगे कि असल में ये करोड़ों की तादाद में अवाम हैं जिनकी बहबूद के लिए काम करना चाहिए। ये रुपया असले में खर्च नहीं होना चाहिए जो लोग आपको देते हैं, लोग देते हैं, टैक्स देते हैं, उस पर हुकूमतें चलती हैं। ये लोगों की बहबूद के लिए होना चाहिए, ये सिक्योरिटी स्टेट्स नहीं रहनी चाहिए, इनको वेलफेयर स्टेट बनना चाहिए, ये ज़रूरी है। और ये चीज़ है जिससे हम इब्तिदा कर सकते हैं, यानी अपने तासुबात पर अगर आप काबू पा लेते हैं और आप खैर के अलम्बरदार बनते हैं तो इसी से दर हकीकत एक अच्छी खारजा पॉलिसी की इब्तिदा होती है। और हमें अपनी पूरी कौम को साथ लेके चलना चाहिए। मेरा एहसास यह है कि इस वक्त जो लीडरशिप मौजूद है उसमें बैसियत मजमू ये एहसास पैदा हो चुका है, वो एक एक कदम अगर रखें और आहिस्ता आहिस्ता आगे बढ़ें तो हम शायद इस माजी की फजा से निकलने में कामयाब हो जाएंगे।
सही। अच्छा गांधी साहब, कुछ दानिश्वर हैं जो कि बहुत रेगुलर इस चीज पे लिखते हैं कि पाक भारत ताल्लुकात कभी भी अच्छे नहीं हो सकते, और उसकी वही बुनियादें वो कायम करते हैं जो हमने अभी डिस्कस की हैं कि माजी में ये हुआ, हमारे बुजुर्गों के साथ ये हुआ, हमारी माओं के साथ ये हुआ। लेकिन साथ साथ एक अजीब पहलू ये भी मैंने देखा है कि वो बाकायदा अहादीस कोट करते हैं जिसमें वो खारजा उमूर को रिलेट कर रहे होते हैं नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के फरमान से। क्या ऐसी कोई अहादीस मौजूद है जिसमें इस तरह के अहकामात हो?
पहली बात तो मैं आपसे अर्ज करूं कि मैं भी जब इस तरह की चीज़ें पढ़ता हूँ तो सच्ची बात है कि मुझे बहुत अफसोस होता है। रसूलुल्लाह सल्लम ने खुद अपने बारे में ये फरमाया है कि अगर कोई आदमी मेरी तरफ किसी झूठी बात की निस्बत करता है तो उसको अपना ठिकाना जहन्नम बनाना चाहिए। ये बहुत बड़ी वईद है। सैयदना अबू बकर सिद्दीक رسول اللہ صلی اللہ علیہ وسلم کی ابتدائی دنوں کے ساتھی ہیں، آخر تک ساتھ رہے. آپ دیکھیے ان کی روایات مسند احمد بن حنبل میں 87 سے زیادہ نہیں ہیں. وہ پوری کوشش کرتے تھے کہ کوئی ایسی بات حضور کی طرف منسوب نہ ہو جائے جو کمزور ہو. ہمارے محدثین نے اپنی زندگی لگا دی کہ وہ اس کے معیارات مقرر کرے. تو رسالت میں آپ صلی اللہ علیہ وسلم کی طرف کسی ایسی بات کی نسبت نہیں کرنی چاہیے جو سند کے لحاظ سے کمزور ہو. یہ بات طے ہو چکی ہے. لیکن یہاں کیا ہوتا ہے، آپ ایک تمہید مانتے ہیں، کسی شخص کے فضائل بیان کرتے ہیں، اس کے بعد کہتے ہیں کہ فلاں اور فلاں شخصیت نے اپنی کتاب میں اس کو لکھا ہے.
بالکل.
حدیث کے معاملے میں یہ غیر علمی طریقہ ہے. اس میں آپ کو بتانا چاہیے کہ اس حدیث کی روایت کہاں سے ہوئی ہے، کون لوگ ہیں جنہوں نے اس کو بیان کیا ہے. اس کے باقاعدہ کچھ معیارات مقرر ہیں. یعنی وہ لوگ جو بیان کر رہے ہیں وہ مجہول لوگ نہیں ہونے چاہیے، معلوم اور معروف لوگ ہونے چاہیے، ان کا کردار معلوم ہونا چاہیے، ان کے مابین ملاقات ہونی چاہیے، وہ ایک زمانے میں پائے جانے چاہیے جس کو اتصال کہا جاتا ہے. یعنی کوئی کڑی، کوئی سلسلہ ٹوٹا ہوا نہیں ہونا چاہیے. ان کے بارے میں یہ اعتماد ہونا چاہیے کہ وہ بات سمجھ سکتے تھے، اچھے طریقے سے بیان کر سکتے تھے
اور سچی کرتے
یہ سب باتیں ہوں. تو میں آپ سے عرض کرتا ہوں کہ محدثین نے اس میں بڑا غیر معمولی کام کیا. اس معیار پر اس طرح کی کوئی روایت ان کے معیار پر پوری نہیں اترتی.
صحیح.
یعنی کسی آدمی کو جسارت بھی نہیں کرنی چاہیے کہ وہ رسالت میں آپ صلی اللہ علیہ وسلم کی نسبت سے اس کو بیان کرے.
اور
اس سے زیادہ دلچسپ بات یہ ہے کہ آپ روایت کے جو الفاظ ہیں ان کو دیکھیے. یعنی الفاظ یہ ہیں کہ خراب السن من خراب الہند، یعنی ہندوستان کی خرابی سندھ کی خرابی بن جائے گی. اس کا مطلب یہ سمجھا گیا ہے کہ وہاں سے خرابی آتی رہے گی. حالانکہ اس میں تو یہ توجہ دلائی گئی ہے کہ یہ خطہ ایک ہی خطہ ہے، اگر وہاں پہ ہلاکت ہوگی، وہاں سے بربادی پھیلے گی،
تو
دوسرا خطہ بھی اس سے متاثر ہوگا. یعنی الٹ بات ہے. اگر روایت کو تھوڑی
اپنی پسند کی انٹرپریٹیشن نکال لی نا،
اس میں دوسرا ٹکڑا بھی ہے کہ چین کا بھی یہی معاملہ ہوگا کہ چین کی خرابی ہندوستان کی خرابی بن جائے گی. اس کا کیا مطلب ہے؟ یعنی اگر وہاں پر ظاہر ہے کہ سرحدیں مل رہی ہیں،
بالکل،
یعنی ایک ہماری دیوار ہے درمیان، ایک ریجن ہے.
بالکل.
تو اگر آپ روایت کو لے بھی لیں تو وہ تو یہ بتا رہی ہے کہ آپ کو اپنے ہمسایوں کی خیرخائی طلب کرنی چاہیے.
صحیح.
اس لیے کہ اگر ہندوستان میں خرابیاں پیدا ہوں گی تو اس کے اثرات ہم پر ہوں گے، ہمارے یہاں خرابیاں پیدا ہوں گی تو اس کے اثرات دوسری جانب ہوں گے.
اور انڈائریکٹ میسج یہی ہے،
ہمسائے اور پڑوسی جو ہے وہ ایک دوسرے سے متاثر ہوتے ہیں.
بالکل.
تو پہلی بات تو یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی طرف کسی کمزور بات کی نسبت پر خدا کی پناہ مانگنی چاہیے.
صحیح.
اور پھر اس اصرار کے ساتھ نسبت کی جائے کہ لوگ اس میں دلائل دے رہے ہیں اور ہم رسول اللہ کی حدیث بیان کر رہے ہیں.
صحیح.
یعنی رسول اللہ کی طرف نسبت دیتے ہوئے صلی اللہ علیہ وسلم آدمی کو خوف سے کانپنا چاہیے.
بالکل.
کہ وہ کیا بات کر رہا ہے.
بالکل.
اور پھر جو مطلب بیان کیا جا رہا ہے وہ الفاظ سے نکلتا ہی نہیں.
صحیح. ایک کالر ہمارے ساتھ. جی رضوان.
غامدی صاحب سے سوال یہ ہے کہ ہندو کافر ہوتے ہیں اور کافر کون ہے؟
ہندو کافر ہوتے ہیں، کافر ہوتا کون ہے؟ اصل میں تو یہ بڑی کامن پریکٹس ہے نا غامدی صاحب، کسی کو بھی کافر کہہ دینا. ہمارے ہاں تو ہندوؤں کو تو ہم بڑے شوق سے کافر کہتے ہیں، تو اس کو ذرا واضح کر دیں.
یہ قرآن مجید کی اصطلاح ہے، اسلام کی اصطلاح ہے. اس کا مطلب یہ ہوتا ہے کہ آپ نے کسی شخص کے سامنے، کسی گروہ کے سامنے خدا کا دین پیش کیا اور اس نے جانتے بوجھتے اس کا انکار کر دیا.
صحیح.
اس وجہ سے یہ تعبیر رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں اختیار کی گئی. ان لوگوں کے لیے اختیار کی گئی جنہوں نے آپ کی دعوت سننے کے بعد، برسوں گفتگو کے بعد، آپ کا انکار کیا اور اصرار کے ساتھ انکار کیا.
سرکشی پر
اس وقت دنیا میں صرف دو ہی گروہ ہوتے ہیں، یعنی مسلم نان مسلم.
ٹھیک.
ہم اپنے آپ کو مسلمان کہتے ہیں، تو ظاہر ہے ہمارے مقابل میں جو لوگ ہیں وہ نان مسلم ہیں. تو غیر مسلم کی تعبیر اختیار کرنی چاہیے. کافر کوئی گروہ یا فرد اس وقت ہوتا ہے جب اس پر خدا کی حجت پوری کر دی جائے اور وہ انکار پر اصرار کرے. تو یہ معاملہ تو ہمیں توفیق ہی نہیں ہوتی کہ ہم کریں. نہ خدا کا پیغام پہنچاتے ہیں، نہ دعوت پہنچاتے ہیں. البتہ جو پرانی اصطلاحات ہیں وہ دوسروں کو
اپلائی کر دیتے ہیں. تو اس کو کیا کرنا چاہیے؟ اس کو ہمیں شدت سے کنڈیم کرنا چاہیے ایک دوسرے کو کہ اتنی بڑی بات آپ دوسرے کو کیسے کہہ سکتے ہیں؟
لوگوں کو بتانا چاہیے.
فتوے اتنے عام ہیں غامدی صاحب، یہ تو علماء بھی یہ کام کر رہے ہیں، تو ہم عام آدمی کی کیا بات کریں؟
یہ تو ہم ماتم کر رہے ہیں دوسرے لوگوں کا.
جی.
خود مسلمانوں کے اپنے اندر کیا صورتحال ہے؟ ایک فرقہ دوسرے کو کافر کہتا ہے، ایک گروہ دوسرے کو کافر کہتا ہے، اس میں فتوے دیے جاتے ہیں. وہ فتوے یہاں تک نوبت پہنچ گئی ہے کہ یہ کہہ دیا جاتا ہے کہ فلاں آدمی فلاں اپنی بات کی وجہ سے، رویے کی وجہ سے مرتد ہو گیا ہے.
بالکل.
اور اس کے بعد اپنے لوگوں کو اشتعال دلایا جاتا ہے کہ جا کے اس کی گردن مار دو.
بالکل.
تو ہم تو بدقسمتی سے اس مقام پر پہنچ گئے ہوئے ہیں. دنیا میں ہمیں اللہ تعالیٰ نے جو ذمہ داری بخشی تھی وہ خدا کا پیغام پہنچانے کی ذمہ داری تھی، اور خدا کا پیغام پہنچانے والا دوسروں کا خیرخواہ ہوگا، نہ کہ اس کے نام رکھے گا، ان کو گالیاں دے گا. وہ تو یہاں سے بات کرے گا کہ یہ سارے آدم کی اولاد ہیں، یہ میرے بھائی ہیں، مجھے ان تک، میرے پاس ایک میسج ہے وہ پہنچانا ہے، میں ایک حقیقت کو جانتا ہوں، مجھے اس سے ان کو باخبر کرنا ہے. تو جب تک آپ کے اندر محبت اور خیرخواہی کا جذبہ نہیں ہوگا آپ اچھے دائی نہیں بن سکتے. ہمارا حال یہ ہے کہ ہمارا عالم بھی اصل میں دائی نہیں ہے، یعنی دین کی دعوت دینے والا نہیں ہے، وہ قاضی ہے، وہ فیصلے سناتا
فیصلے سناتا ہے.
تو فیصلے سنانا ہمارا کام نہیں ہے، فیصلہ خدا کی عدالت میں ہوگا. وہ فیصلہ کرے گا کس نے کفر کا ارتکاب کیا، کسی نے شرک کا ارتکاب کیا. یہ بات یاد رکھیے کہ شرک، کفر اور ارتداد، ان جرائم کی سزا صرف خدا دے سکتا ہے. دنیا میں بھی دی ہے تو اس نے دی ہے، قیامت میں دے گا وہ بھی دے گا. ہمارا کام نہ اس کے فیصلے کرنا ہے نہ اس کی سزا سنانا.
تو جو لوگ ایسے کر رہے ہیں ان کی تقلید نہیں کرنی چاہیے، اوپنلی ہمیں ان سے پیچھے ہٹ جانا
ہمیں بتانا چاہیے کہ وہ غلط کام کر رہے ہیں. پوری طاقت کے ساتھ اس کی نفی کرنی چاہیے.
صحیح.
ان کے رویے کی غلطی لوگوں پر واضح کرنی چاہیے. اصل میں دیکھیے، ہر مرض کا علاج کیا ہے؟ لوگوں کے علم کو بہتر کرنا،
شعور
آپ اپنی
بہتر
قوم
کرنا.
کو ایجوکیٹ کر دیں. یعنی ورنہ اگر فرض کر لیجئے کہ کوئی آدمی غلط رویہ اختیار کر رہا ہے، تو آپ اس کے غلط رویے کی اصلاح کے لیے بندوق اٹھا لیں گے، تو پھر تو آپ نے بھی غلطی کا ارتکاب کر دیا. تو صحیح رویہ کیا ہے؟ کہ استدلال کے ساتھ غلطی کو واضح کیا جائے. یعنی اس وقت دنیا میں مسلمان ہیں جن کو خدا کا پیغام دیا گیا ہے، نان مسلم ہیں جو ابھی اسلام کو قبول نہیں کیے ہوئے. ہمیں وہ پیغام ان تک پہنچانا ہے شائستگی کے ساتھ، تہذیب کے ساتھ، محبت کے ساتھ، خیرخائی کے جذبے
اور
کے ساتھ،
اپنے کردار کے ذریعے سے بھی اسے
اور اپنے کردار اور اپنی سیرت کے ذریعے سے. یعنی اس وقت ہم کیا اسلام کی نمائندگی ویسی کر رہے ہیں جیسی ہمیں کرنی چاہیے؟ کیا لوگ ہمارے ساتھ اگر کاروبار کریں، معاملہ کریں، ہم پورا تولنے والے ہیں؟ ہم سچ بولنے والے ہیں؟ ہم صحیح بات کرنے والے ہیں؟ تو اصل میں تو یہ چیزیں ہیں جن کی کنڈیمنیشن ہونی چاہیے. لیکن بدقسمتی سے ہم مذمت ان چیزوں کی کرتے ہیں کہ جو ارریلیونٹ ہے، جن کا ہمارے ساتھ کوئی تعلق نہیں.
بہت شکریہ گاندھی صاحب ہم سے گفتگو کرنے کا. ناظرین پروگرام آپ نے دیکھا. آپ کے مزید کوشچنز ہم چاہیں گے آپ ہم تک بھیجیں. gks@sama.tv ہمارا ای میل ایڈریس ہے. فیس بک پہ بھی آپ ہم سے رابطہ کر سکتے ہیں، ٹویٹر پہ بھی کر سکتے ہیں. مجھے اجازت دیجیے. خدا حافظ.